हम तब सिर्फ देखेंगे आयत नंबर 151 से। قل تعالوا اتلوا ما حرم ربكم عليكم الا تشركوا به شيئا وبالوالدين احسانا ولا تقتلوا اولادكم من املاق نحن نرزقكم واياهم ولا تقربوا الفواحش ما ظهر منها وما بطن ولا تقتلوا النفس التي حرم الله الا بالحق ذلكم وصاكم به لعلكم تعقلون। आप फरमाइए कि आओ मैं पढ़ सुनाऊं जो कुछ हराम किया है तुम्हारे रब ने तुम पर, वो ये कि न शरीक बनाओ इसके साथ किसी चीज को और वालदैन के साथ एहसान करो और न कत्ल करो अपनी औलाद को मुफलसी के खौफ से। हम रिस्क देते हैं तुमको भी और इनको भी, और मत नजदीक जाओ बेहयाई की बातों के जो जाहिर हों इनमें से और जो छुपी हुई हों, और न कत्ल करो उस जान को जिसे हराम कर दिया अल्लाह ने सिवाय हक के। ये हैं वो बातें कि हुक्म दिया है तुम्हें अल्लाह ने जिनका, ताकि तुम हकीकत को समझो। क्या कुछ और बातें भी हैं? हाँ कुछ और भी हैं। क्या? 152 में वला तकरबु मालल यतीम इल्ला बिल्लती हिय अहसन, और मत करीब जाओ यतीम के माल के मगर उस तरीके से कि जो बहुत ही अच्छा हो। क्या है वो तरीका? हत्ता यबलुगा शुद्दहु, यहाँ तक कि वो अपनी जवानी को पहुंच जाए, यानी उसका माल उसको कब लौटाओ? जब वो जवान हो जाए, माल को संभाल सके। वाउफुल कैल वल मीज़ान बिल क़िस्त, और पूरा करो नाप और तोल इंसाफ के साथ। ये सारे अहकामात क्या साबित करते हैं? कि ला नुकल्लिफु नफ्सन इल्ला वुसअहा, नहीं हम तकलीफ देते किसी को मगर उसकी वुसअत के मुताबिक। कुछ और मजीद बातें भी हैं, और वो क्या? व इज़ा क़ुल्तुम फ़ादिलु, और जब कभी बात करो तो इंसाफ की करो। वलौ काना ज़ा क़ुरबा, और अगरचे मामला किसी रिश्तेदार ही का हो। व बिअहदिल्लाहि औफू, और अल्लाह से किए हुए वादे को पूरा करो। ये सारी बातें क्या हैं? ज़ालिकुम वस्साकुम बिही लअल्लकुम तज़क्करून, ये हैं वो बातें जिनका अल्लाह ने हुक्म दिया है तुमको ताकि तुम नसीहत हासिल करो। अब इन सारी बातों पे एक आखिरी बात क्या है? व अन्ना हाजा सिराती मुस्तकीमा, और बेशक ये मेरा सीधा रास्ता है। क्या करो? फत्तबेउहु, पस इसकी पैरवी करो। ना करोगे तो क्या होगा, या इसका ऑपोजिट क्या है? वला तत्तबियुस्सुबुल, और ना पैरवी करो और रास्तों की, वरना क्या होगा? फतफर्रक बिकुम अन सबीलिही, वरना वो जुदा जुदा कर देंगे तुम्हें अल्लाह के रास्ते से। ज़ालिकुम वस्साकुम बिही लअल्लकुम तत्तकून, ये हैं वो बातें जिनका तुम्हें हुक्म दिया जाता है ताकि तुम मुत्तकी बन जाओ। तीन आयात हैं, लेकिन न सिर्फ ये कि मिल्लत इस्लामिया का निचोड़ और खुलासा है, बल्कि पिछली शरीयतों का भी खुलासा है। इन तीन आयात को उम्महात शरिया कहते हैं। उम्महात की जमा माँ को कहते हैं। इन आयात के बारे में दो अकवाल हमें मिलते हैं। एक कौल क्या है कि हज़रत आदम अलैहिस्सलाम से लेकर मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक जितने अंबिया कराम आए, उन सब को जो अहकामात दिए गए वो इन तीन आयतों में आ चुके हैं। एक दूसरी राय इन आयात के बारे में क्या है कि मूसा अलैहिस्सलाम को जो अहकामे अशरा दिए गए थे, जिसको आज लोग 10 कमेंडमेंट्स के नाम से जानते हैं, वो इन आयात में मौजूद हैं। और देखा जाए तो दोनों ही बातें दुरुस्त हैं। शरीयत चाहे हज़रत नूह अलैहिस्सलाम के वक्त की हो या मोहम्मद रसूलुल्लाह की हो, इसके बारे में एक बात याद रखिएगा कि शरीयत सरासर इंसान की फितरत से मैच करती है। जिस तरह इंसान की फितरत नहीं बदली, आदत बदलती हैं, अतवार बदलते हैं, हालात बदलते हैं, लेकिन शरीयत की कुछ बुनियादी चीज़ें ऐसी हैं कि जो कभी नहीं बदलती, वो बिल्कुल वही हैं कि जो अल्लाह ताला ने इंसान की फितरत में वदियत कर दी। मसलन एक अल्लाह को मानना, ये हमारी फितरत की मांग है। हम एक अल्लाह को छोड़ के जब गैरों के दर पे झुकते हैं ना, तो हम परेशान होने का एक रास्ता ढूंढ लेते हैं। माँ बाप के साथ अच्छा सलूक फितरत की पुकार है। ہر انسان اس چیز کو مانتا ہے کہ جو دنیا میں آنے کا سبب بنے، ذریعہ بنے، ان کا بھی کوئی نہ کوئی حق ہوگا۔ تو لہٰذا ان تین آیات کے بارے میں چند باتیں مفسرین کی ہیں۔ ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ یہ آیات محکمات ہیں۔ کون سی والی؟ سورۃ آل عمران کا آغاز یاد کریں گے۔ دو قسم کی آیتیں ہوتی ہیں، محکمات جن میں حکم ہوتے ہیں، سیدھے سیدھی باتیں، یہ کرو اور یہ نہ کرو، محکمات۔ اس کا اپوزٹ کیا تھی؟ متشبہات۔ یعنی ان تین آیات میں کوئی ایسی بات نہیں کہ جس کو سمجھنا بندے کو مشکل ہو۔ اور کہتے ہیں کہ اس میں ان آسمانی ہدایت کے وہ اصول بیان کیے گئے جو تمام شریعتوں میں مشترک ہیں۔ تمام انبیاء کرام نے ان احکامات پر عمل کرنے کا حکم دیا اپنی امتوں کو، اور یہ کبھی بدلے نہیں۔ یعنی کسی دور میں یہ نہیں ہوا کہ اللہ کے سوا دوسرے کو پوچھ لو، یا والدین کے ساتھ خوب بدلے لو، برابری کا معاملہ کرو، اور جس کا دل چاہے اولاد کو قتل کر دے۔ یہ کبھی نہیں ہوا۔ یہ بالکل ان بیسک چیزوں میں سے ہیں جو ہر دور میں رہی۔ کچھ فقہی چیزیں ہر شریعت میں فرق رہی، ان کا یہاں کوئی تذکرہ نہیں، یہاں کوئی فقہی ایشوز یا مختلف چیزوں کی بات نہیں ہے، بہت سمپل سی بات ہے۔ دوسری بات یاد رکھے کہ یہاں ان 10 احکامات کا صرف ہلکا سا خلاصہ ہے۔ سورۃ بنی اسرائیل کی آیت 22 سے لے کر 38 یعنی 38 میں انہی احکامات کی پھر تفصیل بھی آئے گی۔ اور یہاں سے اسلام کا ایک ہمیں بڑا خوبصورت انداز بھی سمجھ میں آتا ہے، اور وہ کیا کہ پہلے ذہن سازی کرتا ہے۔ ہم سورۃ الانعام کے بارے میں یہ چیز پہلے کئی بار دیکھ چکے کہ مکی دور کے آخر کی سورت ہے، مسلمانوں کو اب ذہنی طور پہ تیار کیا جا رہا ہے کہ وہ مدینہ میں جائیں گے، اور مدینہ اسلام کے نام پہ قائم ہونے والی پہلی ریاست ہوگی۔ لہٰذا وہ باتیں جو کسی بھی معاشرے کی فلاح اور اس کی ترقی کا باعث بن جاتی ہیں، وہ یہاں بیان کر دی۔ گویا کہ آپ کہہ سکتے ہیں کہ یہاں مائنڈ سیٹنگ کی جا رہی ہے، ذہن سازی کی جا رہی ہے، اور آپ دیکھیں گے کہ جتنی بھی چیزیں، ان کا تعلق افراد سے ہے، اجتماع سے نہیں ہے۔ کیونکہ پہلے افراد تیار ہوتے ہیں، پہلے لوگوں کی ذہن سازی کی جاتی ہے، وہ احکامات کو لینے کے لیے تیار ہو جاتے ہیں، پھر سسٹمز بنتے ہیں۔ آج ہمارے ہاں جب بھی یہ نعرہ ہوتا ہے کہ اسلام نافذ کرو، پاکستان کو اسلامک کرو، تو ساتھ ہی ذہن میں کچھ سسٹمز، کچھ ادارے، کچھ بڑے بڑے گروہ آتے ہیں۔ کبھی بھی نہیں ہوگا، قیامت تک یہ کوششیں کامیاب نہیں ہوں گی۔ لوگ آتے رہیں گے، دعوے کرتے رہیں گے، بعض لوگ اس کے بارے میں کوششیں سنسیئرلی کرتے رہیں گے، اور وہ دنیا سے جاتے رہیں گے، اللہ تعالیٰ ان کو ان کے اعمال کے بدلے میں جزا دیتا رہے گا، ان کی تڑپ، ان کی کوششوں کی، لیکن فائدہ نہیں ہوگا۔ فائدہ کب ہوگا؟ جب ہم اس کے لیے وہی طریقہ اختیار کریں گے جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے ذریعے سے اس دور میں ہوا جبکہ قرآن نازل ہو رہا تھا۔ کوئی بھی برائی ایسی نہیں تھی جو مکہ میں نہ ہو جو آج کے دور میں ہے۔ ان آیات میں آپ دیکھیں گے کہ 10 چیزوں میں سے 5 تقریباً منع کی گئی چیزیں، ڈونٹس ہیں، اور 5 حکم ہیں۔ اور یہ وہ برائی ہیں کہ جن کا مکہ والے بالکل شدت سے شکار ہو چکے تھے، لیکن ایک ایک کر کے اللہ تعالیٰ نے لوگوں کو یہ بتا دیا کہ جب تک کسی شہر، کسی ملک، کسی ادارے کے نظام میں ان بنیادی چیزوں کو اہمیت نہیں دی جائے گی، تب تک وہ کامیاب نہیں ہوگا۔ مدینہ کی بستی کیوں اتنی چھوٹی تھی؟ کتنے ریسورسز تھے وہاں؟ یعنی آپ دیکھیں کہ مدینہ کتنا چھوٹا ملک تھا، کوئی ایسٹس تھے، کوئی جائیداد تھی، کوئی پیچھے سے چھوڑے ہوئے حکمرانوں کے خزانے تھے، کچھ بھی نہیں تھا۔ چند قربانیاں دینے والے انسان تھے جو اپنی ذات پہ دین کو لے کے چلتے تھے، اور اس کے بعد سمینا و اتانا جن کا شعار تھا۔ آپ دیکھ لیجئے کہ صرف چند سال گزرے اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں، اور چند سال آپ کے صحابہ کے بعد، آپ دیکھ سکتے ہیں کہ پھر وہ مدینہ ایسی قوت بن گیا کہ جس کا اثر مشرق اور مغرب میں پھیلنے لگا۔ یہ وہ چیز ہوتی ہے جس کے ساتھ کام کیا جاتا ہے۔ اور جب بھی کسی بھی دین کا ہم لوگوں کے سامنے اظہار اس رنگ میں کرتے ہیں کہ کوڑوں کی سزا، زنا کی سزا، شراب کے اتنے درے، قذف کی یہ سزا، ہم جب اسلامی سزاؤں کے ساتھ اسلام کا تعارف مشرق کو کرواتے ہیں اور مغرب کو کراتے ہیں، تو لوگوں کو ایک شوشاہت مل جاتا ہے۔ وہ کہتے ہیں یہ اسلام، بس یہ تو کوڑے مرواتے ہیں۔ اللہ کے نبی نے نہ اپنی تبلیغ میں کوڑوں کی بات کی۔ 13 سال مکی دور قرآن پاک کا 2/3 حصہ بنتا ہے، اس میں صرف توحید کو راسخ کیا گیا۔ ہم ان آیتوں کو ساتھ ساتھ لے کے دیکھیں گے تو آپ کو اسلام کا یہ مزاج بہت اچھی طرح سمجھ آ جائے گا کہ آج کے دور میں تبلیغ کیسے کرنی ہے۔ افسوس کی بات یہ ہے کہ آج ہم مسلمان جب تبلیغ پہ آتے ہیں تو بعض دفعہ سر جھاڑ اور منہ پھاڑ والی تبلیغ کرنے لگتے ہیں۔ تو آئیے ذرا ان آیتوں کو دیکھتے ہیں، لیکن ان آیتوں کی اہمیت واضح کرنا لازم تھی۔ ایک آدھ کال اور ہے ان آیات کے بارے میں۔ حضرت ابن مسعود رضی اللہ عنہ اور حضرت ابن عباس کے بارے میں آتا ہے، انہوں نے فرمایا کہ جو شخص اللہ کے نبی صلی اللہ علیہ وسلم کے اس صحیفے کو دیکھنا چاہے جس پر ان کی مہر لگی ہوئی ہے تو وہ ان 10 احکامات کو پڑھ لے۔ کیونکہ آپ دیکھ رہے ہیں کہ ان آیات کے آخر میں وساکم کا لفظ بھی آ رہا ہے، اہمیت کو ثابت کیا جا رہا ہے۔ اسی طرح ان آیات کے بارے میں کعب احبار، ایک یہودی عالم تھے، بعد میں مسلمان ہو گئے، وہ کہتے ہیں جب وہ مسلمان ہوئے تو کہتے ہیں کہ قرآن پاک کی یہ آیات جن میں 10 حرام چیزوں کا حکم ہے، اللہ کی کتاب تورات میں بسم اللہ کے بعد یہی آیات تھی، یعنی تورات جن آیات سے شروع ہوتی تھی وہ یہی تھی، اور انہی سے پھر ختم بھی ہوتی تھی۔ کا کال پڑھ کے سنا دیتی ہوں۔ کہتے ہیں کہ قرآن پاک کی یہ آیات جن میں 10 حرام چیزوں کا بیان ہے، اللہ کی کتاب تورات بسم اللہ کے بعد انہی آیات سے شروع ہوتی ہے انتہا، اور کہا گیا ہے کہ یہی وہ 10 کلمات ہیں جو موسیٰ علیہ السلام پر نازل ہوئے تھے۔ تو یقیناً پھر ہم جو چیز پڑھنے والے ہیں یہ بڑی اہم ہے، اور ان کو سمجھنا اور ان پہ عمل کرنا یقیناً ہماری بھی فلاح و بہبود کا ذریعہ ہو سکتا ہے۔ تو ذرا لفظوں کو ساتھ لے کے چلتے ہیں۔ قل، کہہ دیجئے، کون؟ اللہ کے نبی۔ کس کو کہیں؟ مکہ والوں کو کہیں۔ یاد رکھیے یہ مکی صورتیں ہیں، مکی صورتوں کو پڑھنے سمجھنے کا انداز بالکل مدنی صورتوں سے فرق ہوتا ہے، اور جب تک آپ سیرت کو ساتھ نہیں سمجھیں گے آپ کبھی بھی قرآن کا وہ رنگ نہیں لے پائیں گے۔ اللہ کے نبی کے ذریعے سے مکہ میں رہتے ہوئے یہ باتیں کہلوائی جا رہی ہیں جو آنے والے دنوں میں ملت اسلام کا حصہ بننے والی تھی، اسلامی شریعت کا وہ حصہ بننے والی تھی۔ اور یہاں پھر فرق نوٹ کیجئے گا کہ قالا، پیچھے ہم بات کر چکے، اور ان آیات سے پیچھے تقریباً 2-3 رکوع میں مسلسل ایک ہی مضمون تھا، اور وہ کیا تھا کہ غفلت کا مارا ہوا انسان اور جہالت میں رہنے والا انسان ساری دنیا کے مالک کے حکم کو چھوڑ کر اپنے آبائی اور من گھڑت قسم کے دین کو اپنانے والا ہے، کسی کو حلال کر لیا، کسی کو حرام کر دیا، کسی کو مردوں پہ حلال کیا، کسی کو عورتوں پہ حلال کر دیا۔ اللہ تعالیٰ کہتے ہیں کہ تمہیں شور ہے کہ تمہیں اب فکر لگ گئی ہے کہ حلال کیا ہے اور حرام کیا ہے، تو قل، کہہ دیجئے، تعالو، آؤ، کم ہیئر۔ تعالو کا لفظ الوف سے ہے، عین لام واؤ، الوف بلندی کو کہتے ہیں۔ ابتدا میں یہ لفظ جب بولا گیا تو یہ اس وقت بولا جاتا تھا جب کوئی بلانے والا بلند جگہ پہ کھڑا ہوتا، مثلا کسی پہاڑ پر، کسی بلند عمارت پر، اور نیچے کھڑے ہوں کو بلاتا، تعالی تعالی۔ آج بھی عرب لوگوں کو آپ دیکھیں جب بچوں کو جمع کرنا ہوتا ہے، چلو گاڑیوں میں بیٹھو، تو یہی کہہ رہے ہوتے ہیں، تعال تعال تعالی، عورت ہے لڑکی ہے جمع بھی بولتے ہیں۔ تو اس وقت یہ لفظ الوب ہے، لیکن یہاں اس سے مراد کیا ہے کہ آؤ ان احکامات کی طرف جن پر عمل کرنے کے بعد تم پستیوں سے اٹھ کر بلندیوں پہ آؤ گے۔ بلند مقاصد کے لیے بلانے کے لیے اب یہ لفظ استعمال ہوتا ہے، یعنی یہ وہ احکامات ہیں کہ جس پہ اگر مسلمانوں نے عمل کر لیا تو پستیوں سے اٹھ کر بلندیوں کی طرف آئیں گے اور ان کی زندگی کے اندر ایک بہت بڑی تبدیلی آ جائے گی۔ اور اسی طرح یہاں تعالو میں یہ بات بھی پتہ چلتی ہے کہ میری ان باتوں کو مان لو گے تو تمہارے درجے بلند ہوں گے، دنیا میں بھی اور آخرت میں بھی، ہر جگہ اللہ تعالیٰ تمہیں بلندیاں دے گا۔ اور یہ بات صرف کل اللہ کے نبی نے مکہ میں رہنے والے لوگوں کو نہیں بتائی تھی، آج بھی اس کے بارے میں یہی حکم ہے۔ اللہ تعالیٰ مسلمانوں کو انہی باتوں کی دعوت دیتے ہیں کہ آج کے لوگوں کو بھی اسی چیز کی دعوت دو۔ کیا؟ تعالو، اتلو، میں تلاوت کروں۔ اتلو کیا ہے لفظ؟ الف اس میں روٹ کا نہیں ہے، تلا یتلو تلون تلاوتن، یہی لفظ ہے۔ تلاوت کہتے ہیں کسی چیز کو اس طرح سے پڑھنا یا کہنا کہ جس میں کہنے والے اور ماننے والے کے بیچ میں کوئی فرق نہ ہو. تلاوت کسی کے پیچھے اس طرح چلنا کہ کوئی اجنبیت نہ رہے. آخری پاروں میں بھی آپ پڑھیں گے والقمر اذا تلاها, وہاں بھی یہی ہے کہ سورج کے پیچھے پیچھے چاند آ جاتا ہے تلا سے. بات سمجھنے اور اس کے ماننے میں کوئی رکاوٹ نہ ہو. گویا کہ اللہ تعالیٰ کے نبی کے ذریعے سے لوگوں کو بہت ہی زیادہ کانشیس کر کے بتایا جا رہا ہے کہ آؤ, بھٹک چکے ہو نا, بہت دھکے کھا چکے ہو نا, بہت باپ دادا کے نام پہ ظاہری رسموں کو دین کا نام دے چکے ہو نا, آنا چاہتے ہو, بدلنا چاہتے ہو, اپنی زندگی میں تبدیلی لانا چاہتے ہو تو آؤ. مجھے ایسے لگتا ہے کہ جیسے کوئی بڑا بھٹکا ہوا انسان تھا, بالکل لاسٹ ہے, اس کو کچھ سمجھ نہیں آ رہی کہ حق کیا باطل کیا, اور ایسے میں ایک پکار لگتی ہے کہ اتلو ما حرم ربکم علیکم, میں بتاتا ہوں کہ کیا حرام کیا تم پر. یا پھر نوٹ کیجئے گا, یہ نہیں کہا کہ میں حرام کرتا ہوں یا میں حلال کرتا ہوں. اس سے پتہ چلتا ہے کہ حلال اور حرام یعنی کیا جائز ہے کیا ناجائز ہے, اس کا اختیار بھی نبی کے پاس نہیں بلکہ اللہ کے پاس ہوتا ہے. اس لیے کہا ما حرم ربکم, تمہارے رب نے, یہاں دیکھیے گا لفظ کے اندر محبت چھپی ہوئی ہے, رب پیار کرتا ہے, محبت کرتا ہے, اور کم تمہارا ہے, وہ تم پہ ایسی شریعت نہیں لائے گا جو تم برداشت نہیں کر سکو گے. کوئی ماں اپنے بچے کو کسی ایسی بات کا حکم نہیں دیتی جس کو بچہ برداشت نہ کر سکے. اس لیے رب کی اس محبت کو محسوس کرو, اسی کو مانو گے تو عمل کرو گے, اور یہ چیزیں تمہاری سسکتی اور ٹھٹھرتی ہوئی زندگیوں کے اندر خوشی اور سکون لائیں گی. ایسے لگتا ہے کہ آج کے دور میں ان آیات کو بڑے خوبصورت طریقے سے دوسروں تک پہنچانے کی ضرورت ہے. اگر مکہ والے پریشان ہو چکے تھے اور حقیقت میں اس وقت وہ ایک راستہ ڈھونڈ رہے تھے, جب برائی بہت بڑھ جاتی ہے نا تو پھر وہ کہیں ایگزاسٹ جاتی ہے. جب آپ دیکھتے ہیں بہت سفوکیشن ہوتی ہے نا, کہیں بہت گھٹن ہوتی ہے تو آپ ایگزاسٹ فین چلا دیتے ہیں تو پھر اندر کی کچھ بھڑاس باہر جاتی ہے. کسی کے اندر بہت غصہ پل رہا ہو تو تھوڑی دیر کے بعد پھر وہ جب تک بول نہیں لیتا یا اظہار نہیں کرتا نکلتا نہیں. اس وقت انسانیت کی بالکل یہی کیفیت ہے, شریعت سے آزاد, دین سے دور, مادر پدر آزاد, اپنی فطرت کے تقاضوں کو نہیں سمجھ رہے. نتیجہ کیا ہو رہا ہے کہ اس وقت لوگ چاہ رہے ہیں کہ ہم مسلمان اٹھیں اور وہ پیکج ان کو دیں کہ جو صرف آخرت نہیں سنوارے گا دنیا سنوارے گا. آج آپ دیکھیے کہ ہر طرف پریشانی ہے, ہر طرف خرابی ہے, تو اللہ کہہ رہے ہیں کہ لوگوں کو ان کے نفس کی غلامیوں سے آزادی دلاؤ, ان کو باپ دادا کے طور طریقوں سے آزاد کرواؤ, اور ان کو کہہ دو کہ پہلی چیز جس سے تمہاری سسکتی ہوئی روحوں کو چین ملے گا, تڑپتے ہوئے دل کو سکون ملے گا, وہ کیا ہے کہ اللہ تشرکو بہ شیئاً, اللہ کے ساتھ کسی کو شریک نہ بناؤ. تقریباً 75 ٹائمز قرآن پاک میں شرک کا تذکرہ, کہ شرک نہ کرو, اللہ کو سب سے بڑا رکھو, اللہ کی بات مانو. اور یہ وہ لفظ ہے جس کو آج کے دور میں ہم نے صرف بتوں سے جوڑ دیا اور کہتے ہیں اللہ تیرا شکر ہے ہمارے گھر میں کوئی بت تو نہیں ہے نا, اور نہ ہم کسی قبر پہ جا کے وہ ساتھ سر رکھتے ہیں اور نہ ماتھا ٹیکتے ہیں. حالانکہ حقیقت یہ ہے کہ جس طرح شرک جلی کھلا شرک عام ہوتا ہے, اس طرح شرک خفی بھی ہوتا ہے, چھپا ہوا شرک. اس کی کتنی ہی قسمیں, یہاں لفظ دیکھیے گا شیعہ, لفظ شیعہ نکرہ بھی ہے اور بالکل کسی چیز کی آخری حد دکھاتا ہے کہ کسی قسم کے بھی شرک میں نہ آنا. اگر قبروں پہ نہیں جاتے اور اللہ کا شکر کرو تو ساتھ ہی ساتھ اب لوگوں کو نفع نقصان کا مالک بھی نہ بنانا, اللہ کو سب سے بڑا سمجھو. تمہاری زندگی بالکل اللہ کے حکموں کے مطابق ہونی چاہیے, صرف ریچولز کے طور پہ اللہ کو بڑا نہ مانو اور جائے نماز طے کرتے کہ اور بڑا ہو جائے. اب دیکھیے کہ آج کے دور میں دیکھیں تو عبادت میں تو اللہ اکبر ہے, معیشت میں سود اکبر ہے, معاشروں میں آپ دیکھیے رہن سہن کے اندر رسم و رواج بڑے ہیں. اب جہاں 3-4 بڑے ہو جائیں گے تو آپ بتائیے کہ وہاں پھر ایک اللہ بڑا کیسا رہے گا. تو اللہ تشرک بہ شیئاً میں اللہ تعالیٰ بتا رہے ہیں کہ تم اپنے آپ کو شرک سے پاک رکھو, اللہ کے برابر کسی کو نہ سمجھو, اللہ والی محبت کسی سے نہ کرو, اللہ والا خوف کسی کا نہ رکھو, توکل اللہ سے, محبت اللہ سے, ہر چیز میں للہیت کو برقرار رکھو. اور شرک کو سمجھ نہ ہو تو لفظ شراکت کو سمجھ لیجیے. शराकत सिर्फ चीजों की नहीं होती, हम तो सोचों में भी किसी और को नहीं आने देते। कोई बीवी अपने शौहर के बारे में ये तसव्वुर कर सकती है कि ठीक है मेरा शौहर किसी और औरत से ताल्लुकात ना रखे, ना करे शादी, लेकिन तसव्वुर में उसके ख्यालात रखे, बातें कर लिया करे उससे, कुछ उसकी अच्छी दिल लुभाने वाली बातें सुन लिया करे, नहीं कर सकता ना कोई बर्दाश्त। तो बस यहीं से समझ ले कि शयन, छोटी से छोटी बड़ी से बड़ी चीज़ अल्लाह के सिवा किसी से न मानो। सही हदीस और कुदसी हदीस से आप अल्लाह के नबी ने फरमाया कि अल्लाह ताला फरमाता है कि अगर सारी दुनिया के जिन्नों इंस मिलकर तुम्हें कोई नफ़ा देना चाहें, लेकिन जो अल्लाह ने तुम्हारे मुकद्दर में नहीं रखा, तो किसी की मजाल नहीं कि तुम्हें वो नफ़ा दे सके। सोचो ज़रा, इस आधी हदीस अभी बयान की है मैंने, इसके रंग में रख के सोचिए भला मेरे जहन में आता है किसी और का ख्याल। नफा बैंकों के पास, उम्मीदें औलाद से, गिले शिकवे शोहरों से, नहीं, कोई दे ही नहीं सकता अगर अल्लाह ना देना चाहे। इसी तरह अगर सारी दुनिया के जिन्नो इंस मिलकर तुमको कोई ऐसा नुकसान पहुंचाना चाहे जो अल्लाह ने नहीं चाहा, तो ये भी मुमकिन नहीं। अब इस तारीफ पे जरा हम अपने दिलों के अंदर झांके, कितना शिर्क है। क्या हमने भी बुतों वगैरह से तो अपने आप को पाक कर लिया, लेकिन दूसरी चीज़ों को नहीं समझा। अब देखिए कि कुछ ने तो अल्लाह के मुकाबले में बुत बनाए, कुछ ने अंबिया और औलिया कराम को कुदरत और इल्म के दर्जे पे बुलंद कर दिया, और किसी ने तो इंसानों की खुशी नाखुशी को अल्लाह की खुशी और नाखुशी के बराबर कर दिया। तो हर बंदा अपने आप को चेक कर सकता है। शिर्क इतनी बड़ी बुराई है कि अबादा बिन सामत और अबू दरदा से एक रिवायत है कि अल्लाह के नबी ने फरमाया कि अल्लाह के साथ किसी को शरीक ना करो, अगर जो तुम्हारे टुकड़े कर दिए जाएं, अगर तुम्हें सूली पर चढ़ा दिया जाए, और अगर जो तुम्हें जिंदा जला दिया जाए। क्यों? कि इन तीन सूरतों में तो जान जाएगी ना, वो तो वैसे ही जानी है, कौन सी लेके बैठे रहेंगे। लेकिन अगर ईमान चला गया तो फिर ये सोच लो कि उस ईमान के बाद होगा क्या। और आज के दौर में आप देखिए कि सबसे ज्यादा जिस चीज को एक्सप्लॉइट किया गया ना, वो शिर्क है। क्योंकि शैतान को ये अच्छी तरह पता है कि जब लोग शिर्क करने लग जाते हैं ना, फिर वो बाकी काम करने के लिए भी आसान हो जाता है उन पर। फिर पीयर प्रेशर में भी आने लगेंगे, और एक नया प्रेशर जो आज के दौर में शुरू हो गया, औलाद का प्रेशर, बच्चों की नाराजगी, बच्चे नाखुश हो जाए, ये हो जाए, वो हो जाए, और करते करते लोग अल्लाह से बहुत दूर चले गए। दुआ करें और अल्लाह से इस चीज़ की भीख मांगें कि अल्लाह हमने ज़ाहरी और न जाने तौर पे अनजाने में जो भी शिरकियत उसको माफ़ कर दे। नबी सल्लम की एक दुआ भी है जिसका मतलब ये है कि अल्लाह मेरा वो शिरक भी माफ़ कर दे जिसको मैं जानती हूँ, और वो भी माफ़ कर दे जिसको मैं नहीं जानती। और कोई अपने आप को पाक ना समझे। जब आप किताब तौहीद पढ़ते हैं तो आपको अंदाज़ा होता है कि कितने बारीक किस्म के शिरक हैं। बात सिर्फ तो हम परस्ती की बुनियाद पे, बात सिर्फ आदतन बातें ऐसी करते रहते हैं कि जिससे शिर्क बंदे के अंदर आने लगता है। बहरहाल इस पे आगे जाके बात होती रहेगी, पूरे कुरान में बहुत जगह ये बात आएगी। अब यहाँ हम दूसरी चीज देखेंगे, यानी अल्लाह के हक के बाद दूसरी चीज क्या है। वबिल वालिदैनी एहसाना, माँ बाप के साथ एहसान करो। अब देखिए कि इंसानों में सबसे बड़ा अगर किसी का हम पे हक है तो माँ बाप का है। क्यों? कि वो हमारे मुहसिन है। आज अगर मैं मौजूद हूँ तो किस वजह से हूँ? माँ बाप की वजह से हूँ ना। और उस शख्स में ज़र्रा बराबर खैर नहीं जो मुहसिनों के साथ अच्छा सलूक नहीं करता, एहसान नहीं करता। बड़े ही वो ज़ालिम होते हैं लोग, और बड़े ही अपने आप को इंसानियत के मुकाम से गिराने वाले होते हैं जो अपने ही मुहसिनों को दगा दें। कहते हैं जिस थाली में खाओ उसी में सुराख करो वाली कैफियत होती है। तो माँ बाप के साथ अच्छा मामला, एहसान करो, बराबरी नहीं एहसान करो। क्योंकि माँ बाप का मामला ऐसा है कि जो हर वक्त हमारे एहसान का मुंतजर है। दुनिया में आने से पहले माँ बाप का औलाद के साथ ताल्लुक शुरू हो चुका होता है दुआओं की सूरत में, और दुनिया से जाने के बाद भी ये ताल्लुक नहीं टूटता रब इरहमहुमा कमा रब्बयानी सगीरा की सूरत में। हर रंग में एहसान, माल के साथ एहसान करना है, पैसे में एहसान करना है, बातचीत में एहसान करना है, मोहब्बत के इजहार में एहसान करना है। हमारा हाल ये कि सब के साथ हम मीठे बोल बोल लेते हैं, माँ बाप के सामने आते हैं तो हमें झिझकाने लगती है, शर्म आने लगती है। और कुछ नहीं ना, तो माँ बाप के साथ अगर आप वही एहसान याद कर लें कि जो उन्होंने आप पे किया, बातें करें बचपन की, कितनी आपने मेरी मेहनत की, आप ये करती थी वो करती थी, आप देखेंगे कि इतना ज्यादा वो खुश होते हैं जब आप उनसे अपने बचपन की बातें छेड़ते हैं और पूछते हैं कि अच्छा मैं कैसी थी, मैं कैसी थी, तो उनकी आंखों में एक चमक आती है। आप फील करेंगे कि वो आपसे अपने बचपन, आपके बचपन की, अपनी वो अपनी जवानी की बातें सुनना चाहते हैं। इसके लिए इंसान के अंदर अकड़ कम होनी चाहिए। कुरान पाक में कई जगह इसका जिक्र है। यही आयत मैंने पहले अर्ज किया कि सूरह बनी इसराइल में ज्यादा तफसील से आएंगी कि वहां तो वक्दार रब्बुक अल्ला ताबुदु इल्ला इयाहु व बिल वालिदैनी एहसाना की बात है। यदि यहाँ आप कह सकते हैं कि डोंट्स के मानों में, तो वहां जाके डूज के मानों में आएगा। फिर सूरह लुकमान में भी आता है अनिश्कुर ली वली वालिदैक, कि मेरा शुक्र करो और अपने वालदैन का करो, इलैहि अल मसीर, पलट कर मेरी तरफ ही आना है। और सही बुखारी और मुस्लिम की रिवायत अब्दुल्ला बिन मसूद से, अल्लाह के नबी से पूछा गया सबसे अफजल अमल और बेहतर अमल कौन सा है, तो आपने कहा कि नमाज को वक्त पर पढ़ना, यानी अव्वल वक्त पे पढ़ना। कहते मैंने कहा इसके बाद, तो फरमाया कि वालदैन के साथ अच्छा सलूक करना। पूछा इसके बाद, तो कहा अल्लाह के रास्ते में जिहाद करना। हर अमल अपनी जगह पे एक मुकम्मल अमल है। इसी तरह सही मुस्लिम की एक रिवायत में आता है हज़रत अबू हुरैरा से रज़ी अल्लाह अन्हु कि एक रोज़ अल्लाह के नबी ने 3 मरतबा ये बात फरमाई, रगीमान फुहू, रगीमान फुहू, रगीमान फुहू, जलील हो गया। अरबी में कहते थे उसकी नाक खाक आलूद हुई, नाक खाक आलूद हुई, यानी जैसे हमारे यहाँ कहते हैं ना उसका बेड़ा गर्क हुआ या बर्बाद हो गया, इस तरह का एक मुहावरा था अरबी का। साहबा ने पूछा अल्लाह के नबी कौन जलील हुआ, कौन तबाह हो गया? फरमाया जिसने अपने माँ बाप को या इनमें से एक को बुढ़ापे के जमाने में पाया और वो जन्नत में दाखिल ना हुआ। क्योंकि आप देखिए कि बुढ़ापे के जमाने में माँ बाप ज्यादा मुख्ताज होते हैं, बात बात पे रोने लगते हैं। कभी आप उनकी आंखों में आंसू देखा करें। अगर आप अपने माँ बाप की उम्र नहीं जानते ना, तो आप उनकी आंखों के आंसुओं से उनकी उम्र देख लें। हर आने वाला साल उनकी आंखों की नमी को बढ़ा देता है। वो बेबस महसूस करते हैं, वो कमज़ोर हो जाते हैं, अपना सब कुछ दे चुके होते हैं, पहली अपनी ज़िंदगी में अपनी जवानी दे चुके, अपना वक्त दे चुके, अब बेबसी रह जाती है। अब वो देखते हैं कि आप उनके लिए क्या करते हैं, आते जाते आपका रास्ता देख रहे होते हैं, वो ये देख रहे होते हैं कि आप कब उनको फ़ोन करें, कब बात करें। आप उनकी आवाज़ की जो जोश है ना, उससे महसूस किया करें कि वो आपको कितना प्यार करते हैं। और बाज़ प्यार तो नज़र ही तब आते हैं जब आप दूर होते हैं। बस माँ बाप के करीब जब बच्चे होते हैं ना, तो इतना उनको पता ही नहीं चलता, और वल्लाह ही उनको भी नहीं पता चलता कि आपको उनसे कितना प्यार है। जिस बच्चे का माँ बाप से या माँ बाप का बच्चे से प्यार देखना है, वो जुदाई का प्यार देखे। दूसरा साथ रहने वाला बता सकता है कि अम्मी को फुलां से इतना प्यार है, फुलां बेटी से ज्यादा प्यार है, फुलां से इतना, उससे वो इतनी जल्दी उदास हो जाती हैं, उसके जाते ही वो फिर तैयारी शुरू हो जाती हैं और उसके आते ही उनको खुशी लग जाती है। ये मोहब्बतें जो है ना, ये फिर हर वक्त नहीं मिलती। यहां तो मैं यही सोचती हूँ कि जितना करेंगे उतना ही कम होगा। अब देखिए कि किसी भी इंसान के साथ हमारा मामला जो है, कितना वक्त है, हम जब चाहें कर सकते हैं ना उसके साथ नेकी, लेकिन माँ बाप के बारे में हमें नहीं पता कि हमारे पास कितना वक्त है। हर काम के करने का एक वक्त होता है, लेकिन माँ बाप के साथ एहसान करने का वक्त हमें पता ही नहीं अब कितना है। और जिनके पास नहीं रहा, वो उसके बाद फिर उनके लिए बख्शिश की दुआएं करेंगे। क्योंकि एक और भी एहसान का रंग थोड़ा सा आपके सामने रखूं कि माँ बाप के साथ एक और भी बहुत बड़ा एहसान है, और वो क्या कि उनकी आखिरत संवारने की कोशिश की जाए। कोई ऐसी चीज के जिसकी वजह से आप महसूस करते हैं कि माँ बाप आपसे यानी दूर है या आप उनके लिए कुछ नहीं कर पाते, तो अल्लाह से दुआ मांगे। ये मौका फिर चला जाता, फिर वापस नहीं आता। के ऊपर एहसान क्या है कि उनके दीन की परवाह करें। देखिए कि हम अपने माँ बाप को बदल नहीं सकते, ये दिल से सोच निकाल दें। ना हम उनकी ट्रेनिंग कर सकते हैं, ना उनकी तरबियत कर सकते हैं, वो बच्चों की होती है। क्योंकि तरबियत के लिए अथॉरिटी लाजमी होती है, आप उस पर रोक डाल सकें, हुक्म दे सकें, तो माँ बाप पे हम रोक नहीं डाल सकते। और दूसरी बात है कि वो अब इतने बड़े हो चुके हैं ना कि वो बदलेंगे नहीं। जैसे दरख्त मजबूत हो जाता है ना, अपनी जगह से नहीं हिलता, फिर उसके लिए आप उनको थोड़ा थोड़ा बदलते, प्यार से, मोहब्बत से, इस तरह से कर दें कि उनके साथ अच्छा, मतलब बस उनकी आखिरत अच्छी हो जाए, छोटी छोटी बातें करके उनकी बुराइयां छुड़ाएं, शिर्क है तो वो निकलवाएं। लेकिन ये बहुत बड़ा जुल्म होगा कि हम उनको रुपए पैसे से खूब नवाजते रहें और आप हिदायत की कोशिश न करें, तड़पे, दुआ मांगे, रब्बे फिरली वली वालिदैया वली मन दखल बैतिया मोमिनन, यानी जो भी नियत कर सके करें। फिर बाज़ लोग माँ बाप की ज़िंदगी में बहुत एहसान करते हैं, लेकिन उनके मरते ही उन पर एहसान छोड़ देते हैं, और वो क्या, गुनाहों में पड़कर। और उन्हीं के छोड़े हुए माल से गुलछड़े उड़ाकर ये भी दुरुस्त तरीका कार नहीं होता। इसलिए हर वक्त करना है, करीब रह के नहीं कर पा रहे खिदमत, आप दूर हैं उनसे, तो फिर अपनी नेकियों में कसरत करें। ये आपकी जो नेकियां ना, ये आपके माँ बाप के हक में सदका जारी है। सबसे ज्यादा माँ बाप कल क्यामत के दिन उस बच्चे से प्यार करेंगे जिसने जिंदगी में नेकियां ज्यादा की होंगी, उनकी जिंदगी में या उनके बाद, हु केयर्स। किसी माँ बाप को ना पता चले कि बच्चे क्या कर रहे हैं मेरे बाद, जब मेरे सामने भी जरूरत ही नहीं, क्योंकि अल्लाह लिख रहा है एक एक चीज को। तो अपने लिए नेकी का रास्ता चुनना, नेकी के कामों में अपने आप को पेश पेश रखना, साथ ही ये नियत रखा करें कि अल्लाह ये मेरे माँ बाप के लिए हो, इंशाल्लाह आप देखेंगे कि आपको उससे बहुत ही ज्यादा खैर भी मिलेगी और इसके नतीजे में दुनिया में भी बहुत कुछ मिलेगा। हदीस का खुलासा है कि इन्नमा तुनसरून व तुरज़कून बिदुआफाइकुम, कहा कि तुम्हें तुम्हारे कमज़ोर लोगों के तुफैल रिस्क मिलता है और तुम्हारी मदद की जाती है। ये कमज़ोर लोग, हड्डियों का मजमूआ, हाँ, कोठरियों में बैठे हुए रोने वाले, असल में देखा जाए तो रिस्क की फैक्ट्री है। इनकी दुआएं चुपके चुपके कभी सहरियों में जाती होंगी और कभी तहज्जुदों में होंगी या कभी सुबह में होंगी, इसलिए ऐसे लोगों को अल्लाह ताला रिस्क का सबब करार देता है। आज हमने जब यंग्स को अल्लाह से नहीं जोड़ा, वो वालदैन से कट के, यकीन करें इस वक्त जो फ्रस्ट्रेशन है ना यंगस्टर्स में, उसकी बहुत बड़ी वजह यह है कि वो माँ बाप से भी कटे हुए। मैंने शुरू में यह अर्ज किया कि हमारी फितरत की डिमांड वही है जो हमारी शरीयत है। फितरत चाहती है अल्लाह का बन के रहे, अल्लाह का नहीं बने, बेचैनी आएगी। फितरत चाहती है माँ बाप से अच्छे रहें। जो बच्चे माँ बाप के साथ अच्छे नहीं होते, कभी भी वो एक बैलेंस्ड इंसान नहीं बन सकते। ये इस वक्त ड्रग का जो नशा है और जिस वक्त शराब और कबाब है और जो म्यूजिक में ढूंढते हैं, असल में माँ की गोद छिनी हुई है। जो सुकून माँ की गोद में मिलना था, वो नशे की गोद में लेने लगे, और जो चीज़ उनको माँ की लोरियों से मिलनी थी, वो म्यूजिक में लेने लगे। नतीजा क्या हुआ कि एक चेन चल पड़ी ब्रोकन रिलेशंस की। इस वक्त यंग नस्ल के साथ भी जो बेहतरीन चीज़ है वो ये है कि आप उनको अल्लाह से जोड़ें। आप जिस रंग में भी उनके साथ ताल्लुक रखते हैं, आप जितना उनको अल्लाह से जोड़ते जाएंगे, उनकी असल चीज़ अपनी जगह पे आ जाएगी। जैसे एक मोहर अपनी जगह पे आता है, अगले सारे इंशाल्लाह खुद ब खुद अपनी जगह पे आ जाएंगे। जंजीर उतर जाती है ना अपनी जगह से, साइकिल नहीं चलती। आप पकड़ के उसका एक मोहरा सिर्फ उसके टायर पे लगा दें, सारे आ जाएंगे। सिर्फ पहला मोहरा लगा दें, अल्लाह के साथ जोड़ दें, वो आपके साथ भी जुड़ेंगे। और फिर वालदैन के साथ एहसान करते करते एक वक्त ऐसा आ जाएगा कि इंशाल्लाह उनको भी अपने माँ बाप उतने ही प्यारे होंगे कि जितने उनके माँ बाप को अपने माँ बाप थे।